पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ पासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिद या बिक्री गर्नु परेमा सम्झनुहोस् बासु सत्याल साब रियल्टर तथा इन्टरनेसनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनुभएको छ चर्चित गीतकार तथा कवि कालीप्रसाद रिजाल। विक्रम सम्बत 1996 चैत्र 10 धरानमा जन्मनुभएका कालीप्रसाद रिजालको साहित्यिक नाम अजिता रिजाल पनि हो। 2007 आसामबाट प्रकाशित हुने साहित्यिक पत्रिकामा झ्याउरे गीत प्रकाशित भएपछि औपचारिक साहित्यिक यात्रा थाल्नुभएका गीतकार रिजाल अर्थशास्त्रमा एमए तथा कानुनशास्त्रमा बिएल गर्नुभएको छ। उहाँका प्रकाशित मौलिक कृतिहरूमा ज्वारभाटा 2019, रिजालका केही कविता 2025, के छ र जिन्दगी बिताइदिन्छु, कोसित सोधौँ यो प्रश्न कविता सङ्ग्रह 2047, आँखा छोपी नरो भनी गीत सङ्ग्रह विक्रम सम्बत 2045, केही गीत केही गजल गीत गजल सङ्ग्रह तथा देश जलिरहेछ मेरै कवितामा कविता सङ्ग्रह, रिजालका केही कविता तथा यशोधरा गीति नाटक लगायत हालसालै प्रकाशित मायाको याम बिस्तारै बिस्तारै तथा उपासना भजन सङ्ग्रह पनि प्रकाशित भइसकेका छ। त्यसै गरी उहाँले थुप्रै मान पुरस्कार तथा सम्मानहरू प्राप्त गर पाएको मध्येमा गोर्खा दक्षिण बाहु तेस्रा एकेडेमी पदक, रत्नश्री स्वर्ण पदक, त्रिशक्ति पट्ट चौथा, छिन्नलता पुरस्कार, हरिहर शास्त्री सावित्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार 2058 अस्वीकार, पहलमान सिंह स्वर दीर्घ साहित्य साधक सम्मान 2009 तथा मेडिकल कलेज सम्मान पदक पनि प्राप्त गर्नुभएको छ। स्वर्गीय स्वर सम्राट नारायण गोपालको प्रिय गीतकारको रूपमा रहनुभएका साहित्यकार तथा गीतकार अहिले हामीसँग टेलिफोन मार्फत सम्पर्कमा हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। वरिष्ठ साहित्यकार तथा गीतकार कवि कालीप्रसाद रिजालज्यू, यहाँलाई खसखस .com हार्दिक स्वागत छ।
धन्यवाद भाइ। अब हामी औपचारिक प्रश्नमा जाउँ। 11 वर्षको उमेरमा लेख्नु भएको गीत आसामबाट प्रकाशित हुनुपर्नेमा कारण के थियो होला, सम्झनुहुन्छ?
त्यस्तो छ, त्यस बेला अब यतातिर पत्रिकाहरू त्यति थिएन, हेर्नुहोस् अघि खरानतिर छेउतिर, त्यस्तै हुनाले अब दार्जिलिङबाट प्रकाशित हुन्थ्यो पत्रिका, आसामबाट प्रकाशित हुन्थ्यो, मैले त्यतातिर पठाएँ त्यस बेला। अनि अब त्यसको अब सबै त मलाई थाहा छैन, तर के भने दुईवटा लाइन अहिले पनि मलाई थाहा छ, सम्झनाको बाढीले वेदनाको मूल फुटायो, सम्झनाको बाढीले वेदनाको मूल फुटायो, यस्तै एउटा गीत आसामको कुनै पत्रिकामा छापिएको।
हजुर, 11 वर्षको उमेरमा यो अहिले शब्द सुन्दाखेरि वास्तवमा यो शब्द त मैले पनि कहीँ हेर्न पाएको थिइनँ। अहिले जुन भन्नुभयो तपाईँले सम्झनाको बाढीले मूल फुटायो वेदना फुटायो भनेर, 11 वर्षको उमेरमा यो कसरी लेख्न सम्भव हुनुहुन्छ, तपाईँ कसरी यसलाई चाहिँ प्रेरणाको पाउनुभयो, केही भनिदिनुहुन्छ?
अब यस्तो छ, हेर्नुहोस् एउटा त कुरा के भने मैले भनिहालेँ, मैले आमाको प्रेरणाबाट मैले लेख्न थालेको हो। आमा अब घरमै शिक्षा प्राप्त गरेको मतलब नारी हुनुहुन्थ्यो, औपचारिक शिक्षा नभए पनि, तर उहाँलाई संस्कृत नेपालीहरू सबै गणितहरू सबै राम्रो ज्ञान थियो, र खास गरेर नेपालका साहित्यकारहरू अब लेखनाथ बालकृष्णसम्म देवकोटा सिद्धिचरण यिनीहरूको सबैको कविता उहाँलाई कण्ठस्थ हुन्थ्यो, उहाँको एउटा मेमोरी चाहिँ एउटा गजबको थियो, यसरी पढेपछि उहाँलाई कण्ठस्थ हुन्थ्यो। अनि हामीलाई सुताउने बेलामा बेलुका सुताउने बेलामा त्यस्तै गुनगुनाएर गीतहरू कविताहरू सुनाउनुहुन्थ्यो, त्यो सुन्दा सुन्दै चाहिँ मेरो चाहिँ एउटा के भने मनमा एउटा त्यो साहित्यिक एउटा भन्नुहोस् न प्रतिभा भन्नुहोस् या साहित्यिक एउटा उत्कण्ठाको चाहिँ बीजारोपण उहाँले गरिदिनु भयो। अनि जब म अब भन्नुहोस् अब 7-8 वर्षको भएँ, अनि कनिकुची यसो पच्न थालेँ, अब यसो भट्याउन थालेँ, गाउन थालेँ। त्यसरी मेरो चल्दै गयो, यात्रा चल्दै गयो। अनि म तपाईँले भनिहाल्नुभयो 10-11 वर्षको उमेरमा त म धरान विराटनरको साहित्यिक भन्नु तपाईँ यो समारोहमा म मञ्चमा उभिएर म गाउन सक्ने भएको थिएँ। त्यो त्यस बेला ठुलो कुरा थियो, किनभने अब त्यतातिर हाम्रो त धरान विराटनरतिर त्यस बेला हिन्दी गीतको बोलबाला थियो, नेपाली गीतहरू त्यति सुन्न पाइँदैन थियो। त्यस्तो बेलामा मैले नेपाली गीत गथेर त्यसमाथि पनि आफ्नै लयमा मैले समारोहमा गाउन थालेँ। मैले धेरै पुरस्कारहरू पनि पाएँ, प्रोत्साहनहरू पनि पाएँ। अनि त्यही सिलसिलामा अनि मलाई कहिले छपाउनु पर्यो भने जस्तो मलाई मन लाग्यो र मैले अब धेरै ठाउँमा पठाएँ, तर आसामबाट चाहिँ त्यो छापियो। त्यही हो भाइ।
हजुर, हामीलाई त्यस सानो सुखद घटनाले गर्दाखेरि हामीलाई कालीप्रसाद रिजाल भन्ने गीतकार, वरिष्ठ गीतकार हामीले पायौँ। त्यस समयको लागि धन्यवाद, र यहाँको आमालाई पनि हाम्रो धन्यवाद हुन्छ। कलिलो उमेरदेखि गीत लेख्न थाल्नुभएको, तपाईँले अहिले भनिहाल्नुभयो 8-9 वर्षदेखि नै लेख्न थाल्नुभयो। यसलाई बिचमा फेरि 20 वर्षको क्रममा बिचमा रोकेर फेरि गीतमा फर्किनु, त्यो बिचमा तपाईँले कविता गीत गजलहरू कविता गजलहरू लेख्न थाल्नुभयो। यो 20 वर्षसम्ममा गीत लेख्न रोकिनुपर्ने कारण के थियो खास?
अब यस्तो छ, हेर्नुहोस् म धरान विराटनगरमा हामी अब जन्म्यौँ कि पढेँ मैले, होइन एसएलसी मैले 2013 सालमा धरानबाट गरेँ। तर यस्तो थियो कि अब त्यतातिर हाम्रो काठमाडौँमा त्यति सम्पर्क हुँदैन थियो त्यति बेला, र आवत जावतको पनि कठिनाइ थियो। बरु भारततिर चाहिँ अब हुन्थ्यो, त्यहाँबाट जोगबनीबाट रेल चढ्यो भने तपाईँको लखनऊ, पटना, बनारस जहाँ पनि पुगिन्थ्यो। अनि मेरो बाजे बजेहरू, मेरो हजुरबुवा हजुरआमाहरू चाहिँ काशीबास गर्नुहुन्थ्यो, काशीमा बस्नुहुन्थ्यो। त्यसैले मेरो सबै अब दाईहरू काकाहरू सबैले बनारसमा, पटनामा, लखनऊमा, इलाहाबादमा पढ्नुभएको छ, उहाँले कलेज चाहिँ उतैतिर गर्नुभएको छ। र मलाई पनि एसएलसी 2013 सालमा पास गरेपछि मलाई पनि अब राम्रो भयो, अब त पनि बनारस जा, अब हजुरबुवा हजुरआमाको हेरचाह पनि गरे, अनि आफ्नो कलेजमा पनि पढ, त्यहाँ सुविधा पनि छ, आफ्नो घरमा अब कोठा दिएको छ, त्यहीँ बसेर पढ्नलाई सुविधा हुन्छ भनेर मलाई भनियो। तर मैले मानिनँ, म रिजल्ट परिवारमा पहिलो व्यक्ति थिएँ होला जसले कि मैले भारतमा गएर म अहिले पढ्दिनँ, बनारसमा गएर म पढ्दिनँ, इलाहाबाद पढ्दिनँ म भनेर मैले अड्डी लिएँ। यति त म अड्डी लिएँ कि मैले अब बरु म पढ्दै पढ्दिनँ, म खाँदै खान्न, मलाई जान नदिने हो भनेदेखि, काठमाडौँमा पढ्न जान नदिने हो भनेदेखि म खाँदा पनि खान्न, अब पढ्दा पनि पढ्दिनँ भनेर एक किसिमको त्यस्तो अड्डी लिएँ मैले।
एक प्रकारको एक प्रकारको जिद्दी पनि हुनुहुन्थ्यो त्यसो भए?
हजुर,
एक प्रकारको जिद्दी पनि हुनुहुन्थ्यो त्यसो भए?
जिद्दी हुनुको कारण के भने मैले आमाको मुखबाट जुन सुनेको थिएँ कविताहरू, त्यो लेखन भन्ने मान्छे कस्तो होला, त्यो देवकोटा भन्ने मान्छे कस्तो होला, त्यो बालकृष्ण स्वम भन्ने मान्छे कस्तो होला, जसले यस्तो कविता लेख्यो त्यो मान्छे कस्तो होला भन्ने मेरो मनमा उत्कण्ठा थियो, र उनीहरूको दर्शन गर्ने अभिलाषा थियो। मैले बनारसमा गएँ भने त त्यो पाउँदैन, त्यस्तो हुनाले मेरो त्यो एकदम पहिले केटाकेटीदेखिको उत्कण्ठा भएको हुनाले म चाहिँ अब एसएलसी पास गरेपछि पढ्न उतै जान्छु, काठमाडौँ जान्छु भनेर मैले जिद्दी गरेँ, र 2013 सालमा म काठमाडौँ उत्रिएँ। काठमाडौँ उत्रिएँ त अब त्यस बेला त अब काठमाडौँ त उत्रिएँ, मैले अब सबैसित भेट गरेँ, मेरो कविताहरू सुनाएँ, देवकोटाजीलाई, बालकृष्ण स्वामलाई, श्रीचरणज्यूलाई, लेखनाथज्यूलाई सबैलाई मैले सुनाएँ, सबले मलाई राम्रो भन्नुभयो, कतिले त पत्याउनु भएन, यो उमेरमा तिमीले 15 वर्षको उमेरमा यस्तो कविता कसरी लेख्यौ, तिमीले यस्तो गीतहरू कसरी लेख्यौ भनेर भन्नुभयो। त्यस्तो भयो, तर अब त्यो त्यस्तै भयो, तर के भने अब त्यहाँ त कुइराको काग जस्तो भएँ म। अब काठमाडौँ त्यो ठुलो ठाउँ, मलाई कसैले चिन्दा पनि चिन्दैनथे, अब कोठामा गएर मैले कविता सुनाउँदा राम्रो आउँछ राम्रो भनेर भने मलाई गोष्ठीमा कसैले बोलाउँदैन थिए, मैले काहीँ म त कविता सुनाउँदा पनि पाउँदिन थिएँ, त्यो गर्दाखेरि त मलाई एकदमै त्यो त अप्ठ्यारो पऱ्यो, कस्तो एउटा विराट धरानमा त मलाई बोलाउँथे, सानो भाइ छ यो राम्रो गाउँछ राम्रो लेख्छ भन्थे, त्यहाँ त मलाई कसैले पुस्ता पनि नपुस्ने भए कोठामा पढाइ गरे पनि जे गरे पनि त्यो भएपछि अनि त्यहाँबाट म त्यतिकै बसिरहेको थिएँ अनि यही अब तपाईँको 13-14 सालमा एउटा ज्योति पत्रिका भन्ने थियो त्रिचन्द कलेजबाट निस्किने त्यसले अन्तर कलेज साहित्यिक सम्मेलन साहित्यिक प्रतियोगिता गर्यो अनि त्यो प्रतियोगितामा मैले भाग लिएँ र मैले एउटा कविता दिएँ मायाको प्रदेश भन्ने कविता दिएँ त्यो प्रथम भयो त्यसले एउटै किसिमले तल्कै मचायो सबैले मतलब पढाइ गर्नुभयो त्यस बेला बालकृष्ण शर्मा हुनुहुन्थ्यो उहाँले पनि पढाइ गर्नुभयो बालकृष्ण शर्माहरूले सबैले पढाइ गर्नुभयो अनि त्यसले मलाई प्रेरित दियो अनि मेरो कविताहरू जतैतिर प्रकाशित हुन थाल्यो मलाई अहिले बोलाउन पनि थालेँ त्यस्तो भयो अब यहाँ कुरो के छ भनेदेखि जब बोलाउन थालेँ मैले गोष्ठी त्यस बेला जब काठमाडौँको मैले एटेन्ड गरेँ मैले गर्न पाएँ त्यसपछि चाहिँ म त्यस बेलाको काठमाडौँको एउटा परिस्थितिलाई भन्नुहोस् वातावरणलाई चाहिँ म कवितामा भन्छु त्यस्तो अब त्यस्तो वातावरण फेरि कहिले पाइँदैन त्यस बेला तिन पिँढीको कविता शीर्षस्थ व्यक्तिहरूको कविता एउटा गोष्ठीमा सुन्न पाइन्छ लेखनाथ बालकृष्ण सम देव कोटादेखि लिएर तपाईँको विजयबहादुर मल्ल श्यामदास वैष्णव भीमदर्शन बोक्रा यिनीहरूको पनि सुन्न पाइन्थ्यो भनेदेखि थोपी शेर्षनहरू यिनीहरूको पनि कविता सुन्न पाइन्थ्यो भनेपछि तिन श्रेणीका मान्छे पिँढीका मान्छेहरूको कविता सुन्न पाइन्थ्यो अब त्यो देखेपछि अनि मलाई त त्यो गीत गाउने जुन त्यो मेरो त्यो रहर थियो त्यो त हराएर गयो म त कवितातिर नै लाग्नु पर्ने रहेछ कवितालाई यत्रो मान्यता हुँदो रहेछ अब गीत छोडिदिने भनेर अनि मैले गीतलाई चाहिँ त्यहाँ एकदमै गाउन पनि छोडिदिएँ लेख्न पनि छोडिदिएँ र कवितामा म एकदम केन्द्रित भएर गएँ त्यसै हुनाले त्यो त्यसपछि चाहिँ मेरो गीत त्यहाँनिर पूर्ण विराम जस्तो केही समयको लागि लागेको हो भाइ
हजुर एउटा कुरो यहाँले भन्नुभयो भने त्यस समयमा तिन पिँढी अथवा लेखनाथ पौडेलदेखि लिएर देवकोटादेखि लिएर भूपी शेरचनसम्मको एउटा सङ्गम थियो त्यतिखेर त्यसो भए नेपाली साहित्यको कविताको लागि उर्वर समय त्यो मात्रै थियो त्यसो भए होइन
मलाई लाग्छ त्यो सर्वाधिक उर्वर समय थियो त्यो एउटा मैले भने नि एउटा तराईमा जन्मिएको एउटा व्यक्ति मैले आएर त्यो एउटा सौभाग्य पाउनु धेरै ठुलो कुरो थियो म बनारसमा गए भए त्यो सौभाग्य मलाई प्राप्त हुने थिएन यो पटाइजीको मुखबाट मैले कविता सुनेको छु लेखनाथजीको मुखबाट मैले कविता सुने बालकृष्ण शमशेरको मुखबाट मैले कविता सुनेको छु त्यो वातावरण अब त्यस बेला तपाईँको भनिहाले विजयबहादुर मल्ल जस्तो मान्छे भूपी शेरचन जस्तो मान्छे भीमदर्शन रोका जस्तो मान्छे अब यो त्यो कहाँ पाउनु थियो त्यो चाहिँ एउटा उर्व समय थियो र अनि त्यसपछि त म एकदमै कवितामा लागेँ र अब त्यसपछि मैले त्यहाँबाट ग्रेजुएसन गरेँ काठमाडौँबाट ग्रेजुएसन गरेपछि म फेरि अलि मलाई सन्चो भएन त्यहाँ त्यस बेलाको पानी पठाउन काठमाडौँको गाह्रो थियो मलाई सन्चो भएन मैले एक वर्ष मेरो अब मैले आराम गर्नु पऱ्यो र अनि म फेरि बनारस गएँ पढ्नको लागि बनारसबाट मैले अनि बिएचयूबाट एमए गरेँ एमए गरेपछि म तपाईँको धनकुटा डिग्री कलेजमा प्रिन्सिपल भएँ त्यहाँ प्राध्यापन गरेँ 2 वर्ष प्राध्यापन गरेँ त्यसै बिच देशमा भूमि सुधार लागू भयो अनि अर्थशास्त्रीहरूलाई पनि अब भूमि सुधारमा गर्नुपर्छ भनेर त्यस बेला लहर चलेको थियो मलाई पनि भूमि सुधार अधिकारी बनाइयो अनि यस प्रकारले नचाहँदा नचाहँदै पनि म सरकारी जागिरमा गएँ अब यो रणफुल्ल यो गर्दा गर्दै त 20 वर्ष गएछ 20 वर्ष यसै गरी गयो मैले गीत लेखिनँ गीत गाइनँ 20 वर्ष भयो र मैले अनि त्यसपछि अब घुम्दै जाँदा यो भूमि सुधारमा मात्रै बसेर पनि काम छैन अब के गर्ने होला भनेपछि मैले लोकसेवा आयोग दिएँ लोकसेवा आयोगमा म पास भएपछि म साधारण कर्मचारी भएँ जहाँ पनि मतलब जान पाउने भएँ पहिले त यो राजनीतिक भूमि सुधारमा मात्रै काम गर्नु पर्थ्यो तर भने त्यो साधारण भएपछि जहाँ पनि जान पाउने भए म अरू कर्मचारी जस्तै भएँ अनि मलाई सूचना विभागमा मलाई पदस्थापन गरियो र 2025 सालमा म सूचना विभागमा आएँ र त्यसपछि तपाईँले भनेको एउटा मतलब गीतको सम्पर्क फेरि सुरु हुन्छ
अब यहाँ तपाईँको कुरा सुन्दाखेरि थुप्रै प्रश्नहरू फेरि जन्मिए धरान कलेजमा यहाँले प्रिन्सिपलको काम गर्दाखेरि 22 वर्षको उमेरमा प्रिन्सिपल बन्नुभएको थियो धनकुटा कलेजमा तपाईँ प्रिन्सिपल हुनुहुन्थ्यो त्यतिखेर तपाईँको उमेर 22 वर्ष थियो 22 वर्षको उमेरमा कलेजमै पढ्ने केटाहरूको उमेर पनि 22 वर्ष हुन्थ्यो तपाईँ त्यस्तो कलेज कलिलो उमेरमा कसरी मतलब व्यवस्थापन अथवा चाहिँ गर्नुभयो, केही बाधा अडचनहरू आइपुगेको थियो तपाईँ तपाईँलाई व्यवस्थापनको
लागि? साँचो कुरा मैले भन्ने हौ, एउटा साँचो कुरा भनौँ, वास्तवमा मैले एमए पास गरे पनि
हजुर
जबसम्म म विद्यार्थी थिएँ मैले चाहिँ के भने परीक्षा पास गर्ने दृष्टिकोणले मात्रै पढेँ छु मैले। मैले धनकुटा डिग्री कलेजमा प्रिन्सिपल भएर जब अर्थशास्त्रको प्रोफेसर भएँ म, त्यस बेला मलाई थाहा भयो कि मैले त अहिलेसम्म जति पढेँ त्यो त परीक्षाको लागि मात्रै पास पढेँ। जब मैले आफूले डिग्री कलेजका अब स्नातक दिएका स्टुडेन्टले जब मैले पढाउनु पर्यो, तपाईँ विश्वास गर्नुहोस् म रात रातभर सुतिनँ। त्यस बेला बत्ती थिएन, लालटिनमा बसेर किताबहरू निकालेर मैले नोट्स बनाउँथेँ, रातभरि नोट्स बनाउँथेँ र अनि बिहान गएर म पढाउँथेँ, किनभने उनीहरूको प्रश्नको उत्तर पनि मैले दिनु पर्थ्यो, उनीहरूको अब जिज्ञासा मैले मेट्नु पर्थ्यो। र वास्तवमा मैले पढेँ भनेको त वास्तवमा जब म प्रिन्सिपल भएर पढाउनु पर्यो अनि मैले विषयको राम्रोसँग पढेँ भनेर भन्नुपर्छ। मैले धेरै मेहनत गर्नु पर्यो त्यस बेला, किनभने त्यो एउटा परीक्षामा पास गर्नु र विद्यार्थीलाई पढाउनु, त्यो पनि ग्रेजुएट स्तरका विद्यार्थीलाई पढाउनु भने ठुलो च्यालेन्ज थियो र मैले त्यो पुरा गरेँ र मलाई मतलब विद्यार्थीहरूले पनि एप्रिसिएट गरे, तर मैले धेरै मेहनत गरेको।
भनेपछि प्रिन्सिपल दिउँसोलाई प्रिन्सिपल हुनु, रातलाई आफै विद्यार्थी बन्नुभयो त्यसो भए?
आफै विद्यार्थी रात रातभरि विभिन्न किताबहरू ल्याएर त्यसको नोट्स बनाएर उनीहरूले सोध्न सक्ने क्वेसन्सहरू डायग्राम्सहरू सबै अब अर्थशास्त्रमा सारा चिजहरू गरेर अनि म जान्थेँ कलेजमा। र फेरि अर्को कुरो के भने, मभन्दा पहिले जुन अर्थशास्त्रका एकजना प्रोफेसर थिए उनी इन्डियाबाट आएका थिए र तिनको धेरै एप्रिसिएट गर्थे विद्यार्थीहरू, ओहो दाजीहरू नि के थिए असाध्यै राम्रो पढाउँथे भने, अब त्यो पनि च्यालेन्ज थियो, मैले उनीभन्दा राम्रो पढाउनु पर्थ्यो। त्यसो हुनाले मैले धेरै नै मेहनत गरेँ।
अब यहाँले भन्नुभयो भने नेपाली साहित्यमा कविताको त उर्वर समयमा तपाईँ काठमाडौँमा सहभागी पनि हुनुभयो र 32 सालदेखि फेरि गीती लेखनमा फर्केर एउटा तपाईँ वरिष्ठ गीतकारको रूपमा प्रतिस्थापन पनि हुनुभयो, दुवैतिर तपाईँको कलम त्यत्तिकै चल्छ, अझ गजलमा पनि चल्छ तपाईँको कलम, तर आफूलाई चिनाउनु खोज्दाखेरि गीतकार भनेर चिनाउनु मन पराउनुहुन्छ या कवि भनेर चिनाउनु खोज्नु मन पराउनुहुन्छ?
होइन, त्योभन्दा पहिले एउटा कुरा म तपाईँलाई भनिहालौँ।
हजुर,
त्यो कुरा के भने, जब म 32 सालमा सूचना विभागमा गएँ त्यसै बेला यो तपाईँको सांस्कृतिक संस्थानमा चाहिँ नारायण गोपालजी चाहिँ त्यहाँ महाप्रबन्धक हुनुहुन्थ्यो।
हजुर,
अनि अब उहाँ मेरो कविताहरू पढ्नु हुँदो रहेछ सबै त्यस्तो रहेछ होइन, अनि त्यसपछि उहाँले एक दिन भेट्न आउनुभयो, मसित भेट गर्न आउनुभयो, अनि हाम्रो मित्रता भयो, उहाँलाई पनि बोर लागेको बेलामा यसो आउनुहुन्थ्यो, मलाई पनि अब यो सूचनाको कामहरूलेबाट अहिले यसो कहिले कहिले यसो साहित्यको सङ्गीतको कुरा गर्न पाउँदा मलाई पनि रिल्याक्स हुन्थ्यो, राम्रो हुन्थ्यो, अनि हामी राम्रो मित्रतामा परिणत भयो, हामी राम्रो मित्र भयौँ, अनि कुनै कुरामा सङ्गीतको कुरा हुन थाल्यो, गीतहरूको कुरा हुन थाल्यो, अनि मैले पनि आफ्नो विचारहरू प्रकट गरेँ, यस्तो हो यो गीतमा यस्तो भयो भने राम्रो हुन्छ, यस्तो गर्नुपर्छ, अब त्यस बेला चलेका गीतहरूमा पनि कमेन्ट गर्न थालेँ म, यो गीतमा अझ यो भइदिएको भए राम्रो हुन्थ्यो, अझ यो ट्युन चाहिँ यस्तो भइदिएको भयो भने, तर उहाँलाई के लाग्यो त्यो सुनेपछि त उहाँ छक्क पर्नुभयो, तपाईँलाई त सङ्गीतको धेरै ज्ञान छ, गीतको तपाईँ कसरी तपाईँले यतिको छ ज्ञानको, कहाँ तपाईँले पढ्नुभयो, मैले सङ्गीत पढाएको छैन, तर नाग गोपालजी म कुनै बेला गीत गाउँथेँ नि त, म गीत लेख्थेँ, अहिले अब गीत छोडियो, तर म कुनै बेला गाउँथेँ लेख्थेँ, भनेपछि उहाँले के देख्नुभयो के देख्नुभयो, उहाँले भन्नुभयो तपाईँ गीत लेख्नुहोस् म गाउँ, मैले भने 20 वर्ष भयो नारायण गोपालजी मैले गीत नरेको, म कहाँबाट लेख्ने होला कसरी लेख्ने होला, मैले त छोडिसकेँ गीतै छैन, होइन होइन तपाईँ गीत लेख्न सक्नुहुन्छ मलाई पुरा विश्वास छ, तपाईँ गीत लेख्नुहोस् म गाउँ, एकदमै अड्डी दिनुभयो, अनि अब भर्सक त उहाँलाई यसो एभोइड गर्न खोजेँ मैले, अब गरौँला नि यताउति भने, होइन होइन मलाई चाहिन्छ यो 4 दिनभित्रमा मलाई चाहिन्छ भन्नु थाल्नुभयो, अनि एक दिन शनिबार मैले गीत लेखेँ, 2 गीत लेखेँ, नान गोपालजी अलिक झरिङ्गे स्वभावको हुनुहुन्थ्यो, मन परेन भने थालिदिनु हुन्थ्यो, अनि डराई डराई मैले अब कसरी होला कसरी 20 वर्षपछि लेख्दैछु भनेर मैले 2 गीत लेखेँ, अनि कोटको खोजीमा हालेँ, त्यसबाट दौडा सौडा लाउनु पर्थ्यो, कोट लाउनु पर्थ्यो, कोटको खोजीमा हालेँ र म अफिस गएँ, र मनमा चाहिँ के थियो भने भर्तक नारायण गोपालजीले गीतको चाहिँ अब पुरै नगरिदियो भने हुन्थ्यो आनन्द, यो केको टन्टा बिसाइयो भनेर, तर नभन्दै उहाँ त आउनुभयो, सुशीलले आउनुभयो, र रिजल्ट चाहिँ खोइ मैले भनेको गीत लेख्नु भने, मैले भने गीतको कुरा गरौँला नि, पक्नुहोस् न यता, होइन होइन म लेख्नु आएको थिएँ म त एकदम छोड्दिनँ भन्न थालेपछि मैले कोर्टबाट एकदम डराई डराई मैले दुईवटा गीत दिएँ उहाँले हेर्नु हो अर्को गीत पढ्नु हो फेरि अर्को गीत पढ्नु हो फेरि अर्को गीत पढ्नु हो हेरेपछि राम्रो पनि भन्नु भएन नराम्रो पनि भन्नु भएन केही पनि भएन ल त रिजल्ट म त जाउँ भन्नुभयो होइन चिया चिया खाने होइन होइन अब जाउँ उहाँलाई त मुड आएछ तुरुन्त गइहाल्नु हो र त्यसको भन्नु 7 दिन 10 दिनपछि त मलाई क्यासेट ल्याएर दिनुभयो र मैले सुने त्यो दुईवटा गीतहरूको आकाशको गीतहरू हो भने भन्नु पर्या छ मुटु माथि ढुङ्गा राख्ने पर्या छ भन्ने एउटा गीत र अर्को हरेको बात चाहिँ गयो उजाड मेरो जिन्दगी मेरो गीत चाहिँ गयो उजाड मेरो जिन्दगी यो दुईवटा गीत एकै ठाउँमा बसेर उहाँले रेकर्ड गर्नुभयो र यही दुईवटा गीतले मलाई फेरि फर्कायो गीतमा र त्यसमा चाहिँ नारायण गोपालजीको ठुलो हात छ मलाई आत्मविश्वास थिएन उहाँलाई आत्मविश्वास भएछ कि म गीत लेख्न सक्छु भनेर र उहाँले देखाउनुभयो र त्यसपछि गीतमा म लागेँ कविता र गीत अहिले बराबर लेखिरहेको छु र यहाँसम्म एउटा गीतमा पुर्याउने चाहिँ श्रेय चाहिँ नारायण गोपालजीलाई जान्छु
हजुर हामीलाई हाम्रो धेरै धेरै धन्यवाद छ उहाँलाई वास्तवमा यस्तो गीति लेखनमा तपाईँलाई फर्काउनु भएकोमा तपाईँले यहाँले भन्नुभयो झरेको पात चाहिँ भयो भन्ने गीत छ नि त्यसलाई तपाईँले लेख्नुभएको दुईवटा गीतलाई जोडेर एउटा गीत बनाए नारायण गोपालले बनाएर गाउनु भएको भन्ने कुरा साँचो
होइन दुइटै गीत हो दुइटै हो झरेको पात चाहिँ भयो अर्कै गीत हो आँखाको बिन्दरो भनी भन्नु पर्या छ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्या छ दुइटै गीत
त्यसो भए कतै कतै मैले इन्टरनेटमा मैले के भेटेको छु भने तपाईँले डराई डराइकन दुईवटा गीत दिनुभएको थियो एउटा गीत नारायण गोपालले दुईवटालाई एउटा बनाएर झरेको पात चाहिँ बनाएर गाउनु भएको अरे त्यसो भए त्यो होइन होइन
दुईटै गीत गाउनु भयो अब त्यो मुटुमाथि ढुङ्गा राखी भने त त्यो तपाईँको धेरै कन्ट्रोभर्सियल पनि हो कतिले वित्त पत्र हाले यो त अब कर्मचारी भएर त्यस बेलाको यो विद्रोहको गीत हो यो मान्छेको मनस्थिति अहिले बोल्न सक्दैनन् मुटुमाथि ढुङ्गा राखेर बसेका छन् भने जस्तो हो यो भनेर कसैले वित्त पत्र हाल्यो पछि त्यसपछि त्यो गीत ब्यान्ड भयो यो कर्मचारी भएर यस्तो गीत लेख्ने मान्छेलाई फाँसीको सजाय दिनुपर्छ गोली हाल्नुपर्छ भनेर पनि त्यो केन्द्रमा राखिएको रहेछ पछि एउटा जाँच कमिसन बस्यो अब तीर्थराज तीर्थराज गुलाकर जी हुनुहुन्थ्यो सचिव भोगे प्रसाद दाजी हुनुहुन्थ्यो उहाँहरू बसेर फेरि जाँचो हो गीत होइन त्यस्तो त केही छैन त्यस्तो अब मान्छेलाई मतलब त्यस्तो आपत्तिजनक छैन यसलाई फाँसीले दिनुपर्ने त छैन भनेपछि अनि त्यो गीत फेरि बढ्न थालो र मैले पनि मर्नु पर्दैन भन्नु पर्यो त्यसलाई त्यो गीतले मलाई ल्यायो पनि नाइटमा तर त्यो गीतले झन्डै झन्डै फुस्काएको पनि थियो
यो यहाँले भनौँ झन्डै झन्डै खुस्काएको थियो भन्ने कुरो त्यतिखेरको कर्मचारी परिवेशमा तपाईँ अब एउटा भनौँ न दा मर्यादापूर्ण अथवा चाहिँ जिम्मेवारीपूर्ण पदमा हुनुहुन्थ्यो यस्तो गीतले तपाईँलाई समय समयमा विवादमा पनि लिएर आउँथ्यो कार्यालयमा काम गर्दाखेरिको वातावरण तपाईँले आफ्ना हाकिमदेखि तलका आफ्ना आफ्ना माताहरूका कर्मचारीको वातावरणमा एउटा भनौँ न गीतले लिएर आएको अप्ठ्यारो परिवेश र आफूले वहन गर्नुपर्ने जिम्मेवारी लाई कसरी तादात्म्य त लिनुहुन्छ तपाईँ मिलाउनुहुन्थ्यो
होइन एक किसिमले भन्नुहुन्छ भने मलाई ज्यादै तपस थियो हेर्नुहोस् म दुईवटा व्यक्तित्व बाँचिरहेको थिएँ मेरो भित्री हृदयमा जुन कवि हृदय थियो गीतकारको हृदय थियो अब त्यो त्यो कतिपय कुरा त्यस बेलाको मन पराउँदैन थियो त्यसले कतिपय कुरामा एउटा विप्लव जस्तो गर्न खोज्थ्यो त्यसले अनि कर्मचारी भएपछि फेरि अनुशासित हुनुपर्छ भनेर मतलब अब फाइल लिएर अब जाने लायरको काम गर्ने त्यो एउटा उत्तरदायित्व भन्नु त्यो अनुशासन पनि थियो दुईवटा व्यक्तित्व मैले बाँचिरहेको थिएँ मैले एउटा अफिसमा जाँदा दौडा सौडा लाउँदाखेरि एउटा व्यक्तित्व अनि अर्को एउटा गीतकार कविको व्यक्तित्व जब कलम लिएर म बस्थेँ अनि त्यसपछि म बिर्सिन्थेँ कि म कर्मचारी नै हुँ भन्ने बिर्सिन्थेँ त्यस्तो हुनाले एक किसिमले भन्दाखेरि के भनेदेखि कहिले कहिले मेरो कर्मचारी व्यक्तित्वले मेरो कवि व्यक्तित्व भनौँ गीतकार व्यक्तित्वलाई अतिक्रमण गर्न खोज्थ्यो सीमा नाग्न खोज्थ्यो भने कहिले कहिले यो कविताको हाम्रो कवि व्यक्तित्वले पनि
हजुर तपाईँलाई जुन त्यसरी छ नि कर्मचारीको र एउटा साहित्यिक व्यक्तिको बिचमा जुन द्वन्द्व चलेको थियो नि यसैको परिणाम हो तपाईँले चाहिँ नि छद्मा नाममा लेख्नुभएको दुर्वासा अधम अथवा कहिले सहस्र चक्षु अथवा अजिता रिजाल
एकदम ठिक भन्नु एकदम ठिक भन्नु किनभने अब त्यस्तोलाई मेरो नाम दिन म सक्दिनँ थिएँ, त्यस्तो बेलाले दुर्भाषा एकदम यस्तो यस्तो गरेर पनि मैले लेखेँ। त्यस बेला मैले त्यसरी अब त्यो छप्प नामहरूमा पनि लेखेँ। अब गाई जातारमा कविता सुनाउन गएँ म, तपाईँको अब नेपालको इतिहासमा कुनै डाइरेक्टर जस्तो विभागीय प्रमुखले गाई जात्रामा कविता सुनाउने भन्ने त अहिलेसम्म थिएन होला। त्यो पनि त्यस बेलाको व्यवस्था व्यतिथिहरूलाई प्रेङ्ग गरेर सुनाउने, त्यसमा मलाई पुर्जी काटियो, मलाई खोसुवा पुर्जी काटियो, मैले राजीनामा दिएँ र घर बसेँ। अनि केही महिनापछि फेरि अन्यात होइन अब यो यसलाई अब यही कारणले नै यसलाई खोज्न त भएन भन्ने भयो होला, फेरि मलाई होइन भएर तपाईँ काम गर्नुहोस् भन्ने भयो। त्यस हुनाले अब मेरो कामले गर्दा, मेरो अब दिएको काम गर्न सक्ने प्रतिभाले गर्दा मलाई त्यस बेला निकाल्न पनि सकेनन्, तर पुरा विश्वास गर्न पनि सकेनन्। किनभने त्यो स्वाभाविक पनि हो, म आफै पनि भन्छु, म कहिले कहिले संविधान कस्तो लाग्छ भनेदेखि म एउटा राम्रो जागिरी पनि हुन सकिनँ, जागिरीको एउटा कर्मचारीको अनुशासन पनि मैले पुरा पालन गर्न सकिनँ, तर एउटा कवि व्यक्तित्व भएर एउटा साहित्यकारको मतलब एउटा जुन हो धर्म पनि मैले कहिले कहिले निभाउन राम्रोसँग सकिनँ कि जस्तो लाग्छ। म दुईतिर असफल पो भएँ कि जस्तो पनि मलाई लाग्छ, किनभने मैले भनिहालेँ एउटा व्यक्ति चाहिँ कहिले अतिक्रम गर्छु होइन, मैले विभागीय प्रमुख भएर गाई जात्रामा कविता सुनाउनु जानु भनेको त एउटा अनौठै कुरा हो। त्यसलाई त्यसले त मलाई कुनै प्रोत्साहन दिने थिएन, मलाई पदोन्नति गराउने थिएन, मलाई थाहा थियो कि त्यो त्यो अब चेन्ज गर्नु भनेको त्यस बेलाका प्रधानमन्त्रीहरूलाई मन्त्रीहरूलाई चेन्ज गर्ने हो, त्यस बेलाको व्यवस्थालाई चेन्ज गर्ने हो यसले, तर के भयो मलाई अब त्यो एक किसिमको भन्नुहोस् पागलपन मैले मलाई प्रेरित गरौँ मैले गरेँ। पछि अब यसो थाहा भयो कि यसरी गर्दाखेरि दुःख पाइँदो रहेछ भनेपछि छद्मनाममा लेख्न थालेँ, मेरो जीवन यसरी नै गयो।
छद्मनाममा लेख्नुभएका तपाईँका रचनाहरू तपाईँको अगाडि नै पक्कै पनि चर्चामा चल्थ्यो होला, तपाईँका साथीभाइहरू अथवा चाहिँ कार्यालयमा साथीहरू कसैले कसैको कुरा गर्दा होला, त्यस्तो बेलामा आफूले लेखेको आफ्नो रचना छद्मनाममा उनीहरूलाई त थाहा हुँदैन, तर त्यो चर्चा त्यस रचनाको चर्चा गर्दाखेरि तपाईँले कस्तो अनुभव गर्नुहुन्थ्यो, कस्तो फिल हुन्थ्यो त्यतिखेर?
होइन अब त्यो फेक मतलब मैले एउटा त्यो दिँदाखेरि म जस्तो उसैलाई दिन्न थिएँ र म भन्थेँ कि यो तपाईँले डिस्क्लोज गर्न पाउनुहुन्न, यो हेर्नुहोस् त्यसमा डिस्क्लोज गर्नुभयो भने म फेरि तपाईँलाई दिन सक्दिनँ, यदि चाहनुहुन्छ कि म कन्टिन्यू गरौँ भने डिस्क्लोज नगरौँ भन्ने, तैपनि तपाईँले भने जस्तो कसै कसैले त थाहा पाइहाल्थ्यो होइन, थाहा पाउँदाखेरि पनि अब त्यही हो, अब अलिकति अब कन्ट्रोभर्सीमा म पर्थेँ, जहिले पनि कन्ट्रोभर्सी पर्थेँ, मैले अघि नै भनिहालेँ कि अब होइन अब दुइटै किसिमको हुन्थ्यो हेर्नुहोस्, अलि अलिकति मान्छेहरूले धेरै जस्तो चाहिँ पोजिटिभ आउँथ्यो हेर्नुहोस् कि, व्यङ्ग लेखेको हुनाले अब जहिले पनि म त एस्टाब्लिसमेन्टको उसमा लेखेको विरोधमा लेखेको हुनाले त्यसलाई एप्रिसिएटै गर्थेँ धेरै हुन्थ्यो, र कतिपय व्यक्तिले चाहिँ मलाई मतलब भनौँ निश्चिन्तक जस्तो भनेर भन्थे कि यो अलिक यस्तो काम नगरे हुन्थ्यो भनेर जस्तो पनि गर्थे, अलिक आफन्तहरू भन्नु भएको पनि, तर अब के गर्ने अब त्यो एउटा मैले भनिहालेँ एउटा पागलपन भए हुनाले त्यो म गर्थेँ, तर जब पोजिटिभ आउँथ्यो मलाई अलिकति खुसीको अनुभव हुन्थ्यो, सन्तोषको अनुभव हुन्थ्यो मलाई कि मेरो मैले लेखेको भन्दा काम लागेछ भने जस्तो लाग्थ्यो है, तर त्यो अब त्यही थियो अलिअलि अप्ठ्यारै कुरा थियो, त्यो अलिक खतरनाकै कुरा थियो।
गीतकार भन्दा पनि गायक बढी चर्चामा आउँछ, वास्तवमा यस्तो पनि भएको छ र गीतकार ओझेलमा परेको हुन्छ यस्तो गुनासो तपाईँको पनि सुनिएको छ, तर तपाईँको यस्तो गुनासो सुने पनि तपाईँ अपवादकै रूपमा हामीले लिन चाहन्छौँ। गीतकार कालीप्रसाद रिजाल भनेपछि धेरै नेपालीहरूले चिन्छन्, तर तपाईँको पनि यस्तो गुनासो छ भन्ने कुरो के सत्य हो?
अब यो यस्तो कुरा छ, यो वास्तवमा के भनेदेखि अब के भन्ने एकचोटि तपाईँलाई म भनौँ न, एकचोटि कस्तो भनेदेखि म सिलगढीमा गएको थिएँ, यो बिपी भारत नेपाल प्रतिष्ठानले एउटा साहित्य सम्मेलन गरेको थियो सिलगढीमा, त्यस बेला गएँ, अब सिक्किम युनिभर्सिटी कलेजको एकजना प्रोफेसरले त्यहाँ बोल्नुभयो र बोल्दाखेरि भन्नुभयो म के छु बोल्दाखेरि भन्नुभयो कि त्यो गीत सुनेपछि मलाई कस्तो आँसु आउँछ, मलाई हृदयमा कस्तो भएर आउँछ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु परिया छ भनेर सुन्दाखेरि म कस्तो भएर आउँछ, मलाई नारायण गोपालले कस्तो भन्न सकेको, कस्तो दिन सकेको, कस्तो एउटा भावपूर्ण कुराहरू हरेकलाई आफ्नो जस्तो लाग्छ, आफ्नै व्यथा भन्ने जस्तो लाग्छ भनेर उहाँले लामो व्याख्या गर्नुभयो। अनि त्यसपछि मलाई पनि खसखस लाग्यो, साह्रै खसखस लाग्यो र मैले भने प्राध्यापक मित्र हेर्नु उहाँले धेरै गर्नुभयो, गीत गाउ गर्नुभयो, मलाई त खुसी लाग्यो। तर एउटा कुरा डिफ्रेन्ट तपाईँले गर्नुहोला, त्यो के भने स्वर नारङ्गो माथिको त्यो गीतलाई अमर बनाइदिने काम नारगोपालजीले गर्नुभयो, त्यो पनि म मान्छु। तर त्यो शब्द हुन्छ नि, शब्दले तपाईँलाई छोयो भन्नुहुन्छ, त्यो शब्द चाहिँ म जस्तै एउटा साधारण व्यक्तिकै शब्द हो एउटाले, त्यो शब्द र गायनलाई अलिकति फरक गरिदिनु पर्छ भनेर त्यहाँ मैले भन्नु पऱ्यो। अहिले पनि तपाईँको सञ्चारहरूमा चाहिँ अब सुन्नुहोस् फलानाको गीत भनेर भनिन्छ है, तर गीत आफ्नो हुन्छ, गायकको नाम भनिराखे हुन्छ। अब त्यो चाहिँ त छ, त्यो अब हामीले जोडिसक्यौँ, अब त्यसको त एउटा सामान्य जस्तो
भनेपछि यो मूलत गायक गीतकारलाई ओझेलमा पार्ने संसारकै हात रह्यो त्यसो भए होइन।
एक किसिमले त्यो हो, त्यो हो एउटा मान्छेलाई धेरै भ्रम छ, किनभने अब त्यो शब्दले छोए पनि गायकै नाम लिन्छन्, स्वरले छोए पनि गायकै नाम लिन्छन्, जसले चित्रकारले सङ्गीत दियो त्यसले छोए पनि गायकै नाम लिन्छन्। त्यो सङ्गीतकार पनि ब्याकग्राउन्डमा परिरहेको हुन्छ, त्यो रचनाकार पनि ब्याकग्राउन्डमा परिरहेका हुन्छ, एरेन्ज गर्नेहरू वाद्य वादन गर्नेहरू पनि ब्याकग्राउन्डमा परिरहेको हुन्छ, फ्रन्टमा चाहिँ गायक आइरहेका हुन्छ। त्यो चाहिँ अब एउटा विडम्बना नै भन्न
यस कुरामा सञ्चार माध्यमहरूले सजगता अप्नाउनु पर्छ भन्ने हाम्रो सल्लाह छ, सायद मनाउँछौँ होला। अब एकछिन हामी गीतको बारेमा कुरा गरौँ। अब गीतको बारेमा त तपाईँको नाम त भन्नै परेन, तर 8-9 वर्षदेखि लेख्न थाल्नुभएको गीत लेख्न थाल्नुभएको तपाईँले गीतको परिभाषा आफ्नो हिसाबले भन्दाखेरि कसरी दिनुहुन्छ? गीत के हो?
अनि गीत यस्तो हेर्नुहोस्, गीत चाहिँ एउटा कविता नै हो हेर्नुहोस् हगि, संसारको सबभन्दा पुरानो कविता गीत हो हेर्नुहोस् हगि। तपाईँ अब हाम्रो वेदको कुरा गर्नुहोस् होइन, अब हाम्रो महाभारतको कुरा गर्नुहोस्, वेदको कुरा गर्नुहोस्, अब उतातिर तपाईँको वेस्टर्नमा पनि त्यो अरूको कुरा गर्नुहोस्, सबै के छ भने गीतबाटै सुरु भएको छ, सबै गीतबाटै सुरु भएको छ एउटा कुरा। अर्को कुरो गीत भनेको चाहिँ जीवन हो हेर्नुहोस्। अहिले पनि धेरै ठाउँहरूमा खुसी हुँदाखेरि पनि गीत गाइन्छ, अनि पिर पर्दा पनि गीत गाइन्छ। कतिपय अब भारततिर कतैतिर देख्नु हुन्छ, त्यो लय हारेर रुन्छन् उनीहरू, मलाई यस्तो पऱ्यो ए भगवान् म के गरौँ नि, मलाई आज बज्रपात पऱ्यो नि म के गरौँ नि, तपाईँ लय हुन्छ, त्यो रुवाईमा लय हुन्छ। तपाईँको केही अब गर्नु पऱ्यो, केही एक्सप्रेस गर्नु पऱ्यो, खुसी भयो भने पनि त्यो लय हुन्छ। त्यसमा चाहिँ यो संसार नै लयबद्ध छ हेर्नुहोस् हगि, यो उपग्रहहरू ताराहरू लयमा हिँडिरहेका छन्, त्यसो हुनाले लय सङ्गीत चाहिँ गीतकै एउटा जीवन हो, हाम्रो एउटा यथार्थ हो हेर्नुहोस् हगि। तर अब यसमा के छ भने मेरो भनाइ चाहिँ के छ भने गीत पनि एउटा कविता हो, तर कति भनेदेखि कविता जब परिमार्जित हुन्छ, कवितालाई अझ थोरै शब्दमा धेरै कुरा भन्नुपर्ने हुन्छ, जब कवितालाई पनि गद्यलाई तपाईँले खारेर कविता बनाउनुहुन्छ, त्यसलाई अनुप्रास मिलाएर कविता बनाउनुहुन्छ, तर कवितालाई पनि खारेर कवितालाई पनि परिमार्जन गरेर केही शब्दहरूमा ती भावहरू प्रकट गर्नुहुन्छ, त्यो गीत भन्छ। त्यसो हुनाले कविता र गीतको सँगै अब सम्बन्ध पनि छ, तर के भने मेरो विचारमा कविताको परिमार्जित रूप नै गीत हो।
धन्यवाद
पनि हुनुपर्छ, त्यो भावपूर्ण हुनुपर्छ, त्यो सबैलाई छुने खालको पनि हुनुपर्छ, र कवितामा त तपाईँको अलिकति ठुलो शब्दहरू अलिकति उहापो भन्नुहोस् हो नि, परिकल्पना भन्नुहोस् यस्ता दिन सकिन्छ, तर गीतमा चाहिँ शब्द पनि गीतमा हुन्छ, गीत स्वयंमा लयबद्ध हुनुपर्छ, अनुप्रास हुनुपर्छ, त्यसको शब्द शब्द हामीको उच्चारण त्यसको बनावट पनि लयबद्ध हुनुपर्छ, त्यो एउटा रिदम चाहिँ गीतको सबभन्दा ठुलो कुरा हो, त्यो लयबद्धता। त्यस हुनाले मलाई के लाग्छ भने कविताको परिमार्जित रूप चाहिँ गीत हो।
गीतको आत्मा केमा केन्द्रित रहेको हुन्छ?
गीतको आत्मा चाहिँ यस्तो हुन्छ, गीतको आत्मा चाहिँ तपाईँको सबभन्दा ठुलो कुरो त के भने शब्दमा हो हेर्नुहोस्, मुख्य चाहिँ शब्दमा हो, भावमा हो, शब्दमा हो। र एउटा कुरा चाहिँ के भने गीतकार चाहिँ ले चाहिँ एउटा आत्मसात गर्न सक्नुपर्छ, ऊ चाहिँ के भने सबैको समष्टि रूप पनि हुन सक्नुपर्छ, र सबैको ऊ हुन सक्नुपर्छ। मेरो भनाइको मतलब के भनेदेखि, मेरो विचारमा भन्नुहुन्छ भनेदेखि त गीतकारको कुनै लैङ्गिकता हुँदैन, गीतकारको कुनै तपाईँको उमेर हुँदैन, लैङ्गिकता हुँदैन। भनौँ न, म अहिले लेखिरहेको छु, म कति नारी भएर गीत लेखिरहेको छु, नारीको अब मैले मलाई सोध्छु तपाईँले प्रेममा अलिकति तपाईँले असफल हुनुभएको छ कि भनेर, त होइन, हुनै पर्दैन। त्यो गीतकारले अरूको हृदयलाई पनि आत्मसात गर्न सक्नुपर्छ, कस्तो होला भनेर गर्न सक्नुपर्छ। त्यसै हुनाले उसको गीत चाहिँ अरूले सुन्दाखेरि पनि आफ्नो गीत लाग्नु पर्दछ। त्यसै हुनाले र सबैको चिजलाई उसले आफ्नो बनाउन सक्नुपर्छ र आफ्नो चिजलाई सबैको बनाउन सक्नुपर्छ। गीतको चाहिँ एक किसिमले भन्नुहुन्छ भने सफलता नै त्यही हो मेरो विचारमा।
गीतले कुन बेला पूर्णता पाउँछ, लेख्ने बित्तिकै पाउँछ, सङ्गीत भरेपछि पाउँछ, या गाएपछि पाउँछ, या तिनै तिनटैको संयोजनपछि गीतले पूर्णता पाउँछ?
यस्तो छ, पूर्णता केलाई भन्ने, वास्तवमा भन्नुहुन्छ भने मुनामदन नगाएको भए पूर्णता हुँदैन थियो भनेर भन्नु मिल्दैन। मुनामदन अहिले त्यसै पढ्दाखेरि पनि त्यसमा तपाईँको पूर्णता छ। देवकोटाले जुन दिन लेखे र त्यसलाई सित्याए त्यही दिन मुनामदनले पूर्णता पायो। तर अब त्यसमा पुट्टा भर्ने कुराहरू, त्यसलाई श्रृङ्गार गर्ने कुराहरू त्यही हो। मेरो भनाइको मतलब एउटा सुन्दरीले कहिले पूर्णता पाउँथे भनेर सुन्ने प्रश्न जस्तै हो। सुन्दरीले जब त्यो जन्म लिन्थे तब एउटा उसको रूप बन्दछ, जब यौवन यो तपाईँको स्वस्थ तपाईँको त्यो हुन्छ, पूर्णता उसले त्यति बेला पाइसक्यो। तर त्यसलाई अझ पनि मतलब सिँगारिनेहरू कुराहरूलाई गाजर लगाउने, ओठमार्गो लगाउने, लाली लगाउने कुराहरू त्यो भिन्दै हो। त्यसो हुनाले गीतले पूर्णता त लेख्ने बित्तिकै पाउँछ, तर त्यसलाई अझ राम्रो बनाउने, अझ सिँगार्ने कुराहरू चाहिँ सङ्गीतले, लयले, स्वरले गर्दछ। तर तपाईँले गीतले पूर्णता पाएको छैन भने लय र स्वरले जति सिँगारे पनि त्यो गीत हुँदैन। त्यसैले उहाँले रचना गर्दाकै बेलामा उसले पूर्णता पाउँछ।
हजुर, धन्यवाद। अब एउटा कुरा यहाँले भन्नु भने, अब गीतकार अरूको वेदनामा पसेर अरूको ठाउँमा बसेर गीत पनि रच्न सक्नुपर्छ भन्ने कुरा छ, जुन कुरो तपाईँमा पनि देखिन्छ, झरेको पात झैँ भयो भन्ने, अथवा चाहिँ नि आँखा छोपी नरो भन्ने गीतहरू गाउनुभयो। यस्तो वेदनापूर्णको गीतको लागि कसरी अनुभव बटाउनुहुन्छ तपाईँले? कुनै घटना देखेर अथवा कल्पना नै गरेर अथवा कसरी गर्नुहुन्छ?
हेर्नु, सबभन्दा ठुलो कुरो त्यो भनेदेखि एउटा साहित्यकारलाई सेन्सिटिभिटी जुन हुन्छ नि, एउटा संवेदनशीलता त्यो जरुरी छ। आम मान्छे र साहित्यकारमा फरक त्यति हो कि एउटा साहित्यकारलाई चाहिँ सानो कुरालाई पनि छोइराख्छ। मलाई भन्नुहुन्छ भने अरबमा मनै कुनै नेपालीले दुःख पायो भनेदेखि पनि मलाई पीडा भइराख्छ। कुनै मान्छेले ठगिएर त्यहाँ गएर मतलब दुःख पायो भने पनि मलाई पीडा भइराख्छ। कारगिलको लडाइँमा कुनै नेपालीले यसरी मर्यो, यस प्रकारले भयो भने पनि मलाई पीडा भइराख्यो। बाहिर हिँड्दाखेरि मैले कुनै किसिमको केही मतलब देखेँ भने मलाई पीडा भइराख्यो। त्यो सेन्सिटिभिटी हो, मुख्य कुरो त सेन्सिटिभिटी हो। जब मान्छेको अहिले अब सेन्सिटिभिटी त मर्दै जान्छ, त्यसपछि अरूलाई साधन लाग्ने कुरा पनि उसले सिक्छ। त्यसो हुनाले उसले अनुभव गर्न सक्छ, उसले आफैले मतलब तपाईँको के भने वियोग हुनु पर्दैन, उसले आफैले पिछोड हुनु पर्दैन, उसले आफैले धोका पाउनु पर्दैन। ऊ धोका पाउँदाखेरि मान्छेको के हालत हुन्छ, त्यो हुँदाखेरि मान्छेको के हालत हुन्छ, आमालाई भर्खर बिहे गरेकी श्रीमतीलाई छोडेर जागिरको लागि अरबमा जानुपर्दा अथवा विदेशमा जानुपर्दा आँखा पुछेर जानुपर्दा त्यस्तो मनमा कस्तो भएको होला, र ती बस्ने आमा ती बहिनी ती श्रीमतीहरूको मन कस्तो भएको होला त्यसले अनुभव गर्दछ। त्यो अनुभव गर्नसँग सुकुन्जेल एउटा मान्छे साहित्यकार हुन सक्दैन। त्यो कुनै एउटा त्यसो हुनाले सबभन्दा ठुलो कुरो त मलाई के लाग्छ भने साहित्यकार हुनको लागि सबभन्दा ठुलो कुरो हो भने तपाईँको त्यही संवेदनशीलता हो। संवेदनशीलताले एउटा साहित्यकार बनाउँछ। तपाईँसँग संवेदनशीलता छैन भनेदेखि तपाईँले धेरै कुराहरू साधन लाग्न सक्छ। ए आज एउटा मान्छे मरेछ, ए ठिक छ, ए त्यो अरबमा त्यस्तो भएछ, ठिक छ, यस्तै हो भन्ने हुन्छ। तर एउटा संवेदनशील मान्छेलाई छुन्छ, त्यसको पनि त छोराछोरी होला, टुरा होला, घरखेत गरेर त्यसले गएको होला, अब त्यसको के होला भन्ने कुराले छुन्छ। जब छुन्छ अनि उत्साहितकार
संवेदनशीलको कुरा गर्नुभयो। आजकलका गीतहरूमा, आजकल बज्ने गीत र लेखिने गीतहरूमा कतिको संवेदन भेट्नुहुन्छ तपाईँले? जुन अहिले अहिले आउँदो पुस्ताहरूका, नयाँ पुस्ताहरूबाट, हजुर,
जेनरलाइज गर्दछ केही त्यो असाध्य प्रतिभाशाली हुनुहुन्छ हेर्नुहोस् है नयाँ पुस्ताहरूमा देखिरहेको छु राम्रो छ राम्रो गर्दै हुनुहुन्छ केही चाहिँ रहरले मात्रै पैसा छ अब गीतकार हुने मन छ अथवा गायक हुने मन छ पैसा जति पनि छ आजकल जति अब तपाईँको प्याकिङ गर्न सकिन्छ तपाईँको त्यसैले पनि गाउन सकिन्छ केही छ टेक्नोलोजीले धेरै सपोर्ट गरिरहेको छ पहिलेको जस्तो त्यो लाइभ पनि पर्दैन त्यस्तो छ त्यसको लागि केही त्यस्तो छन् तर त्यस्तो भनेर जेनलाइज गर्न सकिँदैन केही चाहिँ वास्तवमा प्रतिभाजी शैली छन् र सेन्सिटिभ छन् संवेदनशीलता पुरा छ उनीहरूको लेखनमा केही चाहिँ ज्यादै राम्रो छन् त्यसो हुनाले यो सबै कुराको त्यस्तै हो अब केही व्यक्ति तिनीहरू नै माथि आउँछ है अब छ अब केही व्यक्तिले चाहिँ रहरले पनि मतलब गर्ने चाहिँ
भनेपछि नेपाली गीत
परम आशावादी
हजुर आशावादी भन्नुभयो धन्यवाद नेपाली गीतले त्यसो भए राम्रै बाटो समातेको छ भन्ने कुरामा तपाईँ आशावादी हुनुहुन्छ
राम्रै अब राम्रो गर्छ भन्ने मलाई लाग्दछ नेपाली गीतले राम्रो बाटो समातेको छ राम्रो गर्छ भन्ने लाग्छ खालि के भनेदेखि एउटा मात्रै गुनासो मेरो एउटा मात्रै छ कि हाम्रो संस्कृति हाम्रो मौलिकतालाई चाहिँ बचाउनु पर्छ धेरै जस्तो कहिले कहिले हामी बाहिरको जो तपाईँको सिखो गर्न खोज्छौँ नकल गर्न खोज्छौँ त्यो चाहिँ अलिकति कम गर्नुपर्छ हामीले किनभने हामीले चिनिने भनेको हाम्रो संस्कृति हाम्रो पहिचानले हो हाम्रो लोक सङ्गीतले हो त्यसमालाई त्यसलाई चाहिँ हामीले विचार गर्नुपर्छ त्यति मात्रै हो
अब धन्यवाद आफ्नो गीत अघि त भनिहालौँ गीत जन्मेपछि पूर्णता पाइहाल्छ गीत र गायन गायक र सङ्गीतले त्यसमा सिँगार पटार गर्ने हो तपाईँको आफ्नो गीतमा कस्तो गायकले र कस्तो सङ्गीतकारले चाहिँ नि सिँगार पटार गरे राम्रो हुन्छ भन्ने लाग्छ तपाईँलाई
होइन त्यो त अब त्यति हो अब नारायण गोपालजीले धेरै नै मात्रै मतलब अपना ल्याउनुभयो त्यो मैले अब अहिले चाहिँ त्यही हो मलाई के लाग्छ भनेदेखि अलिक सङ्गीतको ज्ञान भएको एउटा प्रतिभा पनि भएको भन्नुहोस् है अब स्वर पनि भएको प्रतिभा पनि भएको र सङ्गीतको ज्ञान पनि भएको शिक्षा पनि भएको र शब्दलाई बुझ्ने त्यस्तो किसिमको व्यक्तिको हातमा पऱ्यो भनेदेखि चाहिँ गीतले एउटा राम्रो एउटा यो त के भनेदेखि तपाईँको यो गीत दिनु भनेको एउटा छोरी दिनु जस्तै हो हेर्नुहोस् है अब राम्रो सुशील ज्वाइँ पायो भने त्यो छोरीले अब राम्रो गर्छ होइन त्यसको राम्रो हुन्छ अब होइन त्यस्तैको हातमा पऱ्यो भनेदेखि चाहिँ के हुन्छ भने त्यो राम्रो हुँदैन त्यसो हुँदाखेरि अब राम्रो प्रतिभा स्वर भएको सङ्गीतको ज्ञान भएको र मेन भयो तिर गीतलाई बुझ्ने सबभन्दा ठुलो के भने तपाईँले भित्रबाट मनलाई त्यो अनुभव गरेर गाउनुभयो भने त्यो राम्रो हुन्छ मेकानिकल बाहिर मात्र गायो भने राम्रो हुन्छ त्यस्तो हुनाले त्यस्तो खालको सङ्गीत एउटा सङ्गीतकार अथवा गायक पायो गायिका पायो भनेदेखि गीत पर्फेक्ट
अब यहाँले भनौँ न थुप्रै गीतहरू लेख्नुभयो नारायण गोपाल जस्तरी गायकले पनि गीत गाउनुभयो पछि आएर पछि अर्को चरणमा चाहिँ रामकृष्ण ढकालले पनि गाउनुभयो र यी बाहेक अरू पनि थुप्रै गायकहरू छन् र सङ्गीतकारहरू पनि छन् तर तपाईँले लेख्नुभएका गीतमा कुन चाहिँ गीत कुन गायकले गाएकोमा सबैभन्दा आफ्नो भनौँ न तपाईँको पुरा भावहरू बिम्ब प्रतिबिम्बहरू चाहिँ उछेलेर तपाईँलाई नै प्रतिनिधित्व गरेर गाइएको गीत कुन चाहिँ हो जस्तो लाग्छ
अहिले त्यस्तो त एउटा दुइटा भन्न गाह्रो छ हेर्नुहोस् है त्यो त्यस्तो भन्नलाई गाह्रो छ एक कुरा अर्को कुरो के भने 1920 त भइहाल्छ हेर्नुहोस् केही कुरा छैन मेरो गीतहरू गाउनेलाई म एकदमै चित्त मलाई म अलिकति बदनाम छु यसले खिच्किँदैन यस प्रकारले भनेर भन्छ त्यसो हुनाले म विश्वस्त नभइकन गीत दिन्न म हेर्नुहोस् अघि र धेरै कम लेख्छु बरु चित्त बुझेन भने च्यातेर फालिदिन्छु चित्त बुझेपछि मात्रै बाहिर ल्याउँछु त्यसैले मेरो गीतहरूमा चाहिँ अधिकांशमा जस्टिस नै भएको छ जस्तो लाग्छ न्याय भयो जस्तो लाग्छ अधिकांशमा अब केही अब अपवाद त छँदैछ नत्र भने धेरै जसोमा किनभने म चित्त नबुझिकन त्यसको स्वर त्यसको क्षमता हेरिकन म गीतै दिन्न त्यसो हुनाले रिजाल्टसित गीत लिन गाह्रो छ भनेर
सुनिन्छ
एउटा गीत दिन्न म फेरि म धेरै कम लेख्छु धेरै कम लेख्छु म त्यही हो
तपाईँले अघि पनि भन्नुभयो बालकको उमेरमा गीत पनि गाउनुहुन्थ्यो र गीत गाउने क्रममा काठमाडौँ आएपछि तपाईँ रेडियो नेपालमा नातिकाजीले बोलाएपछि जानु पनि बोलाउनु पनि भयो तर जानु भएन तर यो गीत गाउने रहर तपाईँको यत्तिकै कुण्ठित रहेको छ कसरी यसलाई तपाईँले दबाएर छोड्नुभयो अब के अझै छ रहर
अब होइन अब त के अब त्यो अब स्वरले पनि धेरै छोडिदिइसक्यो हेर्नुहोस् हो कि त्यस्तो हुनाले अब रहन्छ होइन तर त्यस्तो बेला त्यही हो मैले त्यो के भनेदेखि कवितामय थियो त्यो त्यो समय कवितामय थियो त्यसो हुनाले मलाई त त्यस बेला कवितामै म त केन्द्रित हुन मन लाग्यो एउटा कुरा अनि अर्को कुरा के भने अब गीतको लागि अब त्यो स्वर परीक्षा दिनुपर्ने के गर्नुपर्ने यो झन्झटबाट पनि म अलिकति किनभने बाहिर समारोहमा त्यत्तिकै खोला गाइराख्या अब कोठाभित्र गएर तपाईँको त्यो दिने अब त्यो गर्ने भन्दाखेरि पनि म अलिकति पर्खिएँ पनि भन्नु पऱ्यो त्यति बेला त्यस्तो हो तर मलाई जे छु मलाई ठिकै लाग्छ त मलाई लाग्छ के भनेदेखि गीत मैले छोडेको भएदेखि चाहिँ अन्याय नै हुने रहेछ तर नारायण गोपालजीले पहिचान गरेर मलाई जुन ल्याइदिनु हो त्यसबाट म मतलब सोच्छु ठिकै छ किनभने अब अलिअलि सङ्गीतको ज्ञान भएको हुनाले मलाई गीत लेखनमा पनि मद्दतै पुर्याएको छ सङ्गीतहरू गायकहरू पनि भन्छ
हजुर हामी कार्यक्रमको अन्त अन्तमा आइसकेका छौँ के थियो भने अहिले मैले भने जस्तै 71-72 वर्षको उमेर भइसक्नुभयो जीवनमा निकै उतार चढाव देख्नुभएको छ जीवनलाई आफूले परिभाषित गर्नु पर्दाखेरि जीवन के हो तपाईँको लागि
जीवन एउटा हेर्नुहोस् अब मैले देखेको त के हुन्छ भने तपाईँको यो एउटा संसारमा जन्मिएपछि एउटा नियति छ तपाईँले तपाईँले बाँच्नुपर्छ तपाईँले अगाडि जानुपर्छ त्यो त्यो चाहिँ हो तपाईँको एउटा गीतको बाटो तपाईँ त्यसबाट फर्किन पनि सक्नुहुन्न तपाईँले जीवन खोजेर पाएको हो त्यो जीवन त्यसले दिएको हो त्यो जीवन मेरो विचारमा के लाग्छ भनेदेखि चाहिँ आफ्नो रूपमा बाँच्नुपर्छ आफ्नो उद्देश्य आफ्नो लक्ष्य अनुसार त्यसलाई मन लागे जस्तो गरेर त्यो कुरा बाँच्नुपर्छ र जीवनमा मतलब कमसेकम अरूको राम्रो गर्न नसके पनि कसैको जुन भगवान्ले एउटा न एउटा प्रतिभा दिएका हुन् कोही कसैलाई पनि जित्दै हात भगवान्ले पठाएको हुँदैन त्यो प्रतिभालाई पहिचान गरेर त्यसलाई अगाडि बढ्नुपर्छ र आफ्नो बाटो हिँड्नुपर्छ कसै अर्काको बाटो हिँड्ने हुँदैन जीवन आफ्नो हो बाटो आफ्नो हो त्यो बाटोमा आफ्नो जीवन अगाडि लैजानुपर्छ त्यही नै प्राप्त हुन्छ मलाई लाग्छ
हजुर आफ्नो अनुभव त भन्नुभयो अब अन्त्यमा खसखस डट कमका श्रोता तथा पाठकलाई विशेष सन्देश केही मार्गदर्शनको रूपमा केही भन्नु पर्दाखेरि कसरी भन्नुहुन्छ के भन्नुहुन्छ
एउटा कुरा त म भाइलाई धन्यवाद दिन्छु कि यति टाढाबाट मलाई मतलब तपाईँले फोन गर्नुभयो मलाई एउटा केही आफ्नो विचारहरू राख्ने मौका दिनुभयो त्यसको लागि म धन्यवाद दिन्छु र अर्को कुरो के भनेदेखि अब श्रोताहरूलाई यही हो कि नेपाली गीतहरूलाई सङ्गीतलाई माया गरिदिनुहोस् नेपाललाई माया गरिदिनुहोस् जहाँ गए पनि तपाईँ एउटा नेपाल लिएर बस्नु भएको छ तपाईँहरू एउटा सानो नेपाल त्यहाँ छ त्यसो हुनाले हामीहरू पनि के हुन्छ भने गौरव गर्दछौँ कि अब नेपालीहरूले आफ्नो संस्कृतिलाई राखेका छन् आफ्नो सङ्गीत राखेका छन् त्यसको गरेका छन् हामी पनि गौरव हुन्छ मेरो भनाइ यही चाहिँ छ कि नेपाली नेपाललाई माया गर्छौँ नेपालीहरूलाई माया गर्छौँ नेपालको संस्कृति नेपालको सङ्गीतलाई माया गर्छौँ र तपाईँहरूले माया गर्नुभयो भने यो प्रोत्साहन पायो भनेदेखि यो अगाडि बढ्दछ र आफ्नो तर्फबाट जे गर्न सकिन्छ यो सङ्गीतको लागि देशको लागि संस्कृतिलाई अगाडि बढाउनुको लागि यसलाई जीवन्त राख्नुको लागि आफूले गर्नु मेरो यही नै आग्रह छ र तपाईँहरूको प्रोत्साहन पाउँदैसम्म म हेर्ने छु तपाईँहरूले मलाई प्रोत्साहन दिनुहोस् मलाई तपाईँहरूको स्नेह चाहिन्छ माया चाहिन्छ मेरो त्यही छ
हवस् त वरिष्ठ गीतकार तथा कवि कालीप्रसाद रिजालज्यू तपाईँको अमूल्य समय तथा विचारको लागि धन्यवाद भन्दै तपाईँका अरू उत्कृष्ट रचनाले नेपाली साहित्य भरिपूर्ण होस् भन्ने चाहना राख्दै यहाँको सुस्वास्थ्यको पनि कामना गर्दै आजलाई हामी बिदा माग्दछौँ धन्यवाद
धन्यवाद भाइ तपाईँलाई पनि धन्यवाद र श्रोताहरूलाई पनि मेरो धेरै धेरै धन्यवाद छ श्रोताहरूलाई पनि धेरै धेरै माया छ धन्यवाद